नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा स्वागत छ। म रिमा बिसीको। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको हो। यो कार्यक्रम हरेक शुक्रबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो जागरण 93.6 MHz बुटोल, सामुदायिक रेडियो धुरकोट 102.2 MHz गुल्मीबाट हरेक शनिबार बिहान 8:30 बजेदेखि 9 बजेसम्म, रेडियो मुक्ति 95.5 MHz बुटोलबाट हरेक सोमबार बेलुकी 8:30 बजेदेखि 8:30 बजेसम्म, रूपन्देही एफएम 102 MHz हरेक सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियो सिद्धगंगा 107.9 MHz अर्घाखाँचीबाट हरेक शनिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म प्रसारण हुन्छ। यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामीले दोस्रो चरणको कोरोना संक्रमण बढ्दै जाँदा शिक्षामा भएको अनिश्चितताका कारण बाल बालिकाहरूमा हुन सक्ने मनोवैज्ञानिक असरहरूका सन्दर्भमा रहेर कार्यक्रम तयार पारेका छौ। कार्यक्रममा लामो समय विद्यालय जान नपाउँदा विद्यार्थीहरूमा के कस्तो मनोवैज्ञानिक असर परेको छ, सो विषयमा तयार पारिएको जनआवाज।
COVID-19 को कारणले गर्दा निकै नै प्रभाव पारेको छ। न वर्षभरि पढेर परीक्षा दिन नै पाइयो, न त विद्यालय नै जान पाइयो।
भविष्यका गर्दा हामी विद्यार्थी वर्गमा यही COVID-19 गर्दा एकदमै अनिश्चित प्रभाव पारेको छ। जुन समयमा हामी आफ्नो सहपाठी साथीहरूसँग खेल्दै रम्दै रमाउँदै पढ्ने समय हो, त्यसमा यस COVID-19 एकदमै ठुलो दर्दनाक असर र भयावहको सृजना गरेको छ।
घरमा नेट नभएको कारणले गर्दा धेरैले अनलाइन क्लास पढ्न नपाएका पनि धेरै घटनाहरू छन्।
कोरोना संक्रमण बढ्दै गएपछि लामो समयदेखि बन्द भएका विद्यालयहरूले विद्यार्थीहरूको शिक्षाका सवालमा के गर्दैछन्, सो विषयमा पब्लिक मावि सियारीका प्रधानाध्यापक डिलाराम खनालसँग गरिएको कुराकानी।
सबै क्लासमा फोन सम्पर्क र त्यसलाई प्रभावकारी रूपमा रिपोर्टिङ गर्ने, रिपोर्टिङबाट आएका समस्याहरूलाई पुनः समाधान गर्दै चक्रको रूपमा अगाडि बढ्ने, हाम्रो यो एक महिना बिचमा 3 चक्र पूरा भएको यहाँलाई जानकारी गराउँछु।
नयाँ शैक्षिक सत्रका लागि स्थानीय तहहरूले के कस्तो तयारी गरेका छन्, शिक्षाको अवस्था के छ, शिक्षा पत्रकार समूहका केन्द्रीय उपाध्यक्ष कृष्ण मल्लसँग गरिएको कुराकानी।
विद्यालय र स्थानीय तहका सरकारहरू पनि अलमलमा के गर्ने कसो गर्ने भन्ने अन्यलमै रहेको चाहिँ मैले देखिरहेको छु। यसले समग्रमा शिक्षाको जुन अवस्थाले चाहिँ बाल बालिकामा प्रत्यक्ष रूपमा चाहिँ प्रभाव पुगेको छ भन्ने मलाई लाग्छ।
साथमा बाल बालिकाको शिक्षाको सन्दर्भमा स्थानीय तहहरूले के कस्ता प्रयासहरू गरिरहेका छन्, तिलोत्तमा नगरपालिका रूपन्देहीका नगर प्रमुख वासुदेव घिमिरेसँग गरिएको कुराकानीलाई आजको कार्यक्रममा समेटेका छौं। मानव अधिकार सम्बन्धी समाचार र विविध जानकारीका लागि www.inseconline.org लगन गर्नुहोला। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि रचनात्मक सुझाव, सल्लाह र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ। कार्यक्रममा अब सुनौ दोस्रो चरणको कोरोनाको संक्रमण बढ्दै जाँदा शिक्षामा भएको अनिश्चितताका कारण बाल बालिकाहरूमा के कस्तो मनोवैज्ञानिक असर परेको छ, सो सन्दर्भमा तयार पारिएको रेडियो सामग्री। शिक्षा विकासको आधार हो। नेपालको संविधानले शिक्षा सम्बन्धी अधिकारलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको सन्दर्भमा शिक्षालाई 15 पञ्चवर्षीय योजनाले समेत परिष्कृत एवं मर्यादित जीवन र सम्मानित रोजगारी तथा उद्यम विकासको आधार समेत मानेको छ। ज्ञानमा आधारित समाजको माध्यमबाट मुलुकको दिगो शान्ति र समृद्धिका लागि शिक्षालाई महत्वपूर्ण रूपमा अङ्गीकार गरेको छ। शिक्षा नैसर्गिक र जन्मसिद्ध अधिकार हो, जसको सबल कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघीय मानवाधिकार सम्बन्धी सन् 1948 घोषणा पत्र, सन् 1989 बाल अधिकार सम्बन्धी महासन्धि लगायतका अन्तर्राष्ट्रिय सन्धिको पक्ष राष्ट्रका रूपमा आफूलाई दर्ज गर्दै नेपालले विद्यालय शिक्षामा सबैको सहज पहुँच स्थापित गर्ने लक्ष्यका साथ नीतिगत, संरचनागत, व्यवहारगत, संस्थागत र कार्यक्रमगत प्रबन्धमा जोड़ दिँदै आएको छ। यद्यपि 2019 डिसेम्बरमा चाइनाको वुहान शहरबाट इपी सेन्टर बनाएर पहिलो पटक मानव जातिमा नोबल कोरोना भाइरस COVID-19 केस पहिचान पश्चात शुरूका दिनमा चाइना, फ्रान्स, इटाली, इरान, दक्षिण कोरिया, मलेसिया, स्पेन, थाइल्याण्ड, युके, यूएसए, जर्मनी, अस्ट्रेलिया र अमेरिकामा यसको फैलावट भए पनि यति बेला कोरोना भाइरस जस्तो महामारीबाट विश्वलाई आक्रान्त बनाएको छ। पहिलो चरणको कोविडको संक्रमण घटेको केही समय हुन नपाउँदै दोस्रो चरणको संक्रमणले हरेक क्षेत्रलाई तहस नहस बनाएको छ। दोस्रो भेरिएन्ट पहिलो चरणको तुलनामा निकै कडा छ। यसले संक्रमण हुने बित्तिकै छाती र फोक्सोमा छिट्टै असर पुर्याउने र सास फेर्न गाह्रो भई मानिसको मृत्यु समेत हुने गरेको स्वास्थ्य विज्ञहरूले बताइरहेका छन्। यसबाटै सबै वर्ग, उमेर समूहका व्यक्तिहरू प्रभावित भएका छन्। तर पनि विद्यालय उमेर समूहका बाल बालिकाहरूलाई सबैभन्दा बढी मनोवैज्ञानिक असर परेको छ। विद्यार्थीहरूमा विभिन्न खाले अनिश्चितताले सताइरहेको छ। उनीहरूमा बारम्बार एउटै प्रश्न दोहोरिरहन्छ, स्कूल जान कहिले पाइन्छ, कहिलेसम्म यसरी बन्दी भएर बसिरहने। युनेस्को तथ्याङ्क अनुसार COVID-19 कारण 1,30,00,000,000 विद्यार्थी प्रभावित हुने गरी विश्वभरिका विद्यालयहरू बन्द भएका छन्। त्यसै गरी नेपालमा मात्र सामुदायिक र संस्थागत गरी कुल 81,27,263 विद्यार्थी प्रभावित हुने गरी विद्यालय बन्द भएका छन्। यसरी विद्यालयहरूमा पठन पाठन प्रभावित भएको छ। अर्कोतर्फ परीक्षाको पूर्व तयारीमा जुटेका नेपालका सबै विद्यार्थीहरू परीक्षा दिने अवसरबाट वञ्चित भएका छन्। सबैजसो विद्यार्थीहरू अहिले पनि अन्यलपूर्ण अवस्थामा देखिन्छन्। माथि उल्लेखित तथ्याङ्क र तथ्याङ्कलाई मात्र आधार मान्ने हो भने नेपालको इतिहासमा ठूलो शैक्षिक क्षति भएको सहजै अनुमान लाउन सकिन्छ, जुन तत्काल न्यूनीकरण भइहाल्ने अवस्थामा देखिँदैन। तसर्थ महामारीले हामीलाई शैक्षिक क्षति मात्र गराएको छैन, हाम्रा शिक्षा क्षेत्रको प्राथमिकता मेडियम अफ इन्स्ट्रक्सन, मेडियम अफ डेलिभरी सिस्टम, विद्यालय शिक्षामा रिफ्रेमिङ र रिस्ट्रक्चरिङको लागि सुवर्ण अवसर प्राप्त भएको छ, जसको वैज्ञानिक व्यवस्थापन मार्फत शैक्षिक जगतको प्याराडाइजिम सिफ्ट हुने देखिन्छ। नेपालमा पछिल्ला दिनहरूमा कोरोनाको फैलावट जिल्लागत र समूहगत रूपमा संक्रमित संख्या बढ्दो र मृत्यु हुनेको ग्राफ पनि फैलिएको छ। यस्तो अवस्थामा महामारी नियन्त्रणलाई पर्खिने भन्दा पनि महामारी सँगै हाम्रा दैनिकलाई समायोजित गर्दै पहिचान, पहुँच, प्राथमिकता र पर्याप्तता जस्ता सन्दर्भको बुद्धिमत्तापूर्ण उपभोग मार्फत विद्यालय शिक्षालाई कोरोना कहरका बीचबाट सञ्चालन गराई विद्यालय शिक्षालाई जीवन्त राख्नुको विकल्प छैन। यसका लागि तीनै तहका सरकारले ध्यान दिन जरुरी छ। अब सुनौ लामो समय विद्यालय जान नपाउँदा विद्यार्थीहरूमा के कस्तो मनोवैज्ञानिक असर परेको छ, सो विषयमा तयार पारिएको विद्यार्थीहरूको आवाज।
नमस्कार, मेरो नाम रमेश जानी, राष्ट्रिय गाउँपालिका चार बाँकीबाट। म चाहिँ अहिले कक्षा 11 अध्ययनरत विद्यार्थी हो। यतिको छ भविष्यका गर्दा हामी विद्यार्थी वर्गमा COVID-19 गर्दा एकदमै अनिश्चित प्रभाव पारेको छ। जुन समयमा हामी आफ्नो कक्षा घरपाकी साथीहरूसँग खेल्दै रम्दै रमाउँदै पढ्ने समय हो, त्यसमा यस COVID-19 एकदमै ठुलो दर्दनाक असर र भयावहको सृजना गरेको छ। COVID-19 गर्दा स्कुल जान नि वञ्चित पारेको छ। यसले गर्दा एउटा पाल्तु जनावर, घरपालुवा पाल्तु जनावर तरह घरमै बसेर शिक्षाबाट वञ्चित गरिदिएको छ। विद्यार्थी जीवनमा योभन्दा ठुलो बदलाव अरू हुन सक्दैन जस्तो लाग्छ मलाई। विद्यार्थीले जुन किसिमको नैसर्गिक निर्वाचनमा पाउनु पर्ने शिक्षा हो, त्यस्तो शिक्षा पाउनबाट COVID-19 वञ्चित गरिदिएको छ। विद्यार्थीहरूलाई वैकल्पिक शिक्षाहरू जति छ त्यो पनि अनलाइनको कुरो गरौँ, त्यो पनि त्यति भर पर्दो छैन। हामी जस्तो गाउँघरमा बस्ने जस्तो यस्तो शिक्षाबाट पनि वञ्चित छ भन्नुपर्छ सर।
नमस्कार, मेरो नाम तुलसा भाटो, मेरो घर पाल्पा जिल्ला चान्दापा 11 पर्छ र म कक्षा 10 प्राविधिक शिक्षा अन्तर्गतकी विद्यार्थी हुँ। मेरो विद्यालयको नाम मुकुल कन्या माध्यमिक विद्यालय हो र मैले एसटी दिने विद्यार्थी हुँ। तर COVID-19 कारणले गर्दा निकै नै प्रभाव पारेको छ। न वर्षभरि पढेर परीक्षा दिन नै चाहियो, न त विद्यालय नै जान पाइयो। यतिकै विद्यालय गएर केही पढ्ने केही कुरा सिक्ने बेलामा घरमा बसेर दिनहरू बिताउनु पर्दा दुःख लागेको छ। म चाहन्छु यो COVID-19 र देश लगायत अन्य देशहरूबाट छिटै छिटै नै पहिला जस्तै गर्न गरेर हामीले हाम्रो शिक्षालाई निरन्तर अगाडि बढाउन पाइयोस् र म चाहन्छु कि तीन तहका सरकारले हाम्रो पढ्न पाउने अधिकारको सुनिश्चित गरोस्। नमस्कार, मेरो नाम निर्मला भाटो, मेरो घर पाल्पा जिल्ला तालुका एघारमा पर्छ, कक्षा दसमा पढ्छु। मेरो विद्यालयको नाम मोहन कन्या माध्यमिक विद्यालय हो र म अहिले एचटी दिने विद्यार्थी हो। अहिले COVID-19 को कारणले गर्दा निकै प्रभाव पारेको छ, न पढ्न पाइयो न परीक्षा दिन पाइयो। यतिकै विद्यालय गएर पढ्ने केही कुरो सिक्ने बेलामा घरमा बसेर दिन बिताउन परेको हुनाले निकै असजिलो भएको छ। नेटको कारणले गर्दा हाम्रो अनलाइन क्लास हुन पनि सम्भव भएको थिएन। एउटाको घरमा नेट थियो भने अरूको घरमा नेट नहुन सक्छ, त्यसैले हामी सबै विद्यार्थीहरूको एकैसाथ पढ्न पाउने सम्भव भएको छैन। तीन तहका सरकारले हाम्रो पढ्न पाउने अधिकारको सुनिश्चित गरोस् यही चाहन्छु।
नमस्ते, मेरो नाम सेरिना भण्डारी, म कक्षा 6 अध्ययनरत छात्रा हुँ। अहिले कोरोनाको कहरले गर्दा हामी विद्यार्थीहरू स्कुल जान नपाएको कारणले गर्दा धेरै साथी भाइ तथा मेरो जस्तै पढ्ने विद्यार्थीहरूको घरमा अनलाइन क्लास हुन्छ, तर घरमा नेट नभएको कारणले गर्दा धेरैले अनलाइन क्लास पढ्न नपाएका पनि धेरै घटनाहरू छन्। अहिले कोरोनाको कहरले गर्दा सरकारले लकडाउन लगाउनु भएको छ र विद्यार्थीहरू लगायत सबैजना घरमा उकुसमुकुस भएको छ। तीन तहका सरकारले मेरो र म जस्ता विद्यार्थीहरूको पढ्न पाउने अधिकार सुनिश्चित गरिदिनु हुन आग्रह गर्छु।
यतिन्जेल सुन्दै हुनुहुन्थ्यो कोरोनाका कारण बाल बालिकाहरूमा पारेको असरका विषयमा बाल बालिकाहरूको भनाई। अब लागौं कोरोना संक्रमण बढ्दै गएपछि लामो समयदेखि बन्द भएका विद्यालयहरूले विद्यार्थीहरूको शिक्षाका सवालमा के गर्दैछन्, सो विषयमा पब्लिक मावि सियारी रूपन्देहीका प्र दिलाराम खनाल।
विद्यार्थीहरू अत्यन्तै चिन्तित छन् र विद्यार्थीहरूको अभिभावकको रूपमा चिन्तित हुनुहुन्छ, पटक पटक फोन गर्नुहुन्छ, के हुन्छ सर, अब जाँच हुन्छ कि हुँदैन भन्ने गर्नुहुन्छ। र हामीले भनेका छौँ कुनै विधिबाट जाँच हुन्छ, राज्यको यस्तै परिस्थिति रह्यो भने कुनै विधिबाट जाँच हुन्छ, तपाईँहरू जाँचको लागि तयारी हुनुहोस् भनेका छौँ। र मैले यहाँलाई भनौँ, आज मात्रै विद्यार्थीहरू धेरै सम्पर्कमा आउनुभयो र विद्यालयमा पनि केही विद्यार्थीहरू आउनुभयो मलाई भेट्न। मैले उहाँहरूलाई तपाईँहरूको परीक्षाको सन्दर्भमा राज्यले माथिबाट डिसिजन भइसकेको छ वैकल्पिक विधिबाट परीक्षा लिने भने, अब केही समयमा त्यसको डिसिजन आएपछि हामी त्यसको नोटिस गर्छौँ, तपाईँहरू पढेको कुरालाई रिफ्रेस गर्दै गर्नुहोस्, टिचरसँग अझै क्लोज हुनुहोस् भनेर भनिएको छ। यो 10 क्लाससम्मको कुरा भयो, अब अरू सबै क्लासमा पनि यही विधिबाट फोन सम्पर्कलाई नै जोइ राखिएको छ। अहिले घरमा जाने ग्रुपहरूमा टिचिङ गर्ने यो छैन, कम्प्लिटली चाहिँ बन्द गरिएको छ। त्यसलाई संक्रमण दर अलिक बढी भएको हुनाले पनि त्यसैले चाहिँ अहिले हामी गर्दै आएको काम यहाँलाई स्पेसल भन्नुपर्दा सबै क्लासमा फोन सम्पर्क र त्यसलाई प्रभावकारी रूपमा रिपोर्टिङ गर्ने, रिपोर्टिङबाट आएका समस्याहरूलाई पुनः समाधान गर्दै चक्रको रूपमा अगाडि बढ्ने। हाम्रो यो एक महिना बिचमा 3 चक्र पुरा भएको यहाँलाई जानकारी गराउँछ।
अब यहाँहरूले जुन बच्चाहरूसँग फोन मार्फत समन्वय गर्ने कुराहरू र ग्रुप मार्फत सेयरिङ गर्ने र उहाँहरूलाई अप्ठ्यारो परेका कुराहरूलाई सोल्युसन निकाल्ने हिसाबले अगाडि बढेको कुरा सेयर गर्नुभयो। विशेष गरेर प्राथमिक कक्षामा पढ्ने बाल बालिकाहरू अभिभावकहरूको गुनासाहरू अथवा उहाँहरूको भनाई, उहाँहरूले के भन्नुहुन्छ, बाल बालिकाहरूले उहाँहरूसँग सम्पर्कमा भइरहेको हिसाबले के कुराहरू गर्नुहुन्छ?
सबभन्दा पहिला त अहिले यो दोस्रो पटकको कोरोना असाध्यै यो समस्या जटिल बनेको हुनाले उहाँहरू विद्यालय खोल्ने र विद्यालयमा कहिले जाने भन्ने तर्फ भन्दा पनि अहिले शिक्षकहरूको सम्पर्कमै हुँदाखेरि आफ्ना विद्यार्थीसँग घरमा भएका कुराहरू सेयरिङ गर्ने, विद्यार्थीले पढ्न नमानेका कुराहरू ती कुराहरू सेयरिङ गर्नुभएको छ। र त्यो समस्या समाधानको लागि हामीले विषयका टिचर, मैले भनिहालेँ विषयका टिचरले विषयका समस्याहरू समाधान गर्नुहुन्छ, मेन डिल भनेको त्यो क्लास टिचरले गर्नुहुन्छ, त्यो व्यवस्था मिलाएका छौँ। र अहिले हामी सम्पर्कमै भएको हुनाले उहाँहरू त्यति धेरै चाहिँ चिन्तित हुनुहुन्न, किनकि हामीले मेरो विद्यालयको कुरा गर्दा हामीले कोर्स कम्प्लिट गरेका थियौँ, 9-10 क्लाससम्मको हामीले कोर्स कम्प्लिट गरेका छौँ एक्स्ट्रा पढाएर भए पनि। त्यसैले अब परीक्षाको ठ्याक्कै तयारीमा जुटेको बेलामा उहाँहरूको यो भएको हुनाले उहाँहरू के चिन्तित हुनुहुन्छ, के मामलामा भने परीक्षा कहिले हुन्छ भन्ने कुरामा हुनुहुन्छ, सिकाइको यो कक्षाको सिकाइ अप्रुभ भयो भन्ने कुरामा चाहिँ हुनुहुन्न, अब आगामी सत्र लैजान कसरी सकिन्छ भन्ने कुरामा त आमा युवाहरूको चासो हुने कुरा नै भयो। हामी अब यो जेठको अन्त्यतिरबाट परीक्षाको यदि सरकारले अहिले एसीलाई भने जस्तै वैकल्पिक विधिबाट गर्ने र नतिजा प्रकाशन गर्ने हो भने नयाँ सेसन वैकल्पिक विधिबाट कसरी जान सक्छ भन्ने तर्फ सोच्छौँ। तर त्यसको लागि हामी एकदम जोरदार रूपमा के आवाज उठाउन चाहन्छौँ भने, म एउटा यहाँको मिडियाको माध्यमबाट, हामी शिक्षकहरू विद्यालयमा गएर काम गर्न एकदम तयार छौँ, राज्यले भनेको काम गर्न हामी तयार छौँ, तर हामीलाई सबभन्दा पहिला खोपको व्यवस्था हुनु पर्यो। सबभन्दा जोखिमपूर्ण अवस्थामा अहिले शिक्षकहरू छन्, यहाँले तथ्याङ्क हेर्नुभयो भने रूपन्देही जिल्लामा आजसम्म 23 शिक्षकहरूको देवासन भयो कोरोनाको कारणले गर्दा, एउटा जिल्लामा मात्रै यस्तो अवस्था छ शिक्षकहरूको। त्यसैले अग्रपङ्क्तिमा काम गर्ने शिक्षकहरूको सन्दर्भमा राज्यले यो यो सोच्यो भने हामी सिकाइलाई लसमा दिँदैनौँ। गत वर्ष पनि आम देशकै कुरा गर्ने भने ठुलो लस भएको छैन, हामी 60% भन्दा माथि गएका छौँ। राज्यले कोर्सलाई कन्डेन्स गरेको थियो, थोरै पढाइ हुन्छ भनेर, तर हामी लगभग मेरो विद्यालयको कुरा गर्दा हामीले दिएको त 95% कोर्स नै कम्प्लिट भएको छ। एकाध कुनै विषयको थोरै थोरै हुन सक्ला, तर त्यो त्यस्तो पनि छैन भन्ने मलाई लाग्छ। हामी सुरक्षित भयौँ भने हामीले अवश्य पनि राज्यले खोजेको र राज्यले चाहेको कुरा हामी दिन सक्छौँ।
भनेपछि एसीको मात्रै परीक्षाको कुरा होइन, अन्य विद्यार्थीहरू अरू क्लासको विद्यार्थीहरूको पनि परीक्षा भएको छैन भन्ने कुरा हो?
एकदम, हामी यो कोरोना हुनभन्दा 10 दिन अगाडि रिजल्ट गरेका थियौँ ट्रम एक्जाम, त्यो सेक्टम एक्जाम पहिला हामीले उसबाट के भन्छ यो रिजेक्टरकोबाट काम गऱ्यौँ, दोस्रो फर्स्ट टर्म जाँच लियौँ, त्यसपछि सेकेन्ड टर्म जाँच लियौँ र फाइनल जाँचको सेड्युल आइसकेको थियो। त्यो सेड्युल आइसकेको अवस्थामा कोरोनाको कारणले गर्दा चाहिँ हाम्रा विद्यालयहरू बन्द भए। अब हामीसँग 3 जाँच भएको छ, फाइनल जाँच यदि हुन सकेन भने 3 जाँचलाई एउटा प्रोजेक्ट रोल र 2 जाँचलाई 3 जाँच मानेर त्यसलाई हामी नतिजा निकाल्न पनि सक्छौँ, विद्यार्थीहरूको उपलब्धिलाई त्यसबाट मापन गर्न सकिन्छ र नयाँ शैक्षिक सत्रको सुरुवात गर्न सकिन्छ।
अब अहिले जुन नयाँ शैक्षिक सत्रको समय पनि अलिकति घर्केको जस्तो अथवा 1.5 महिना पछाडि भएको कुरा पनि छ, र अहिले जुन स्थानीय सरकारलाई माध्यमिक तहसम्मको अधिकार स्थानीय सरकारलाई दिएको छ, यसमा 3 तहका सरकारले समन्वय गर्ने शिक्षण सिकाइलाई चाहिँ अझै यसरी अगाडि बढाउँ भन्ने त्यस्तो खालको समन्वय संवाद छलफल केही भएको छ कि छैन?
कोभिड कसरी विद्यालय चल्ने भन्ने सन्दर्भमा अब सरकारको ध्यान नपुगेको अथवा चाहिँ अहिले सबै कोभिडमा लागेको कारणले गर्दा होला, यो विषयमा सरकारका अधिकारीहरूबाट स्थानीय संघीय र प्रदेश सरकारबाट भएको छैन। तर हामी शिक्षक तालिम अथवा चाहिँ ओरिएन्टेसनमा छौँ, फेरि आज पनि म 4 त्यो ओरिएन्टेसनमै थिएँ। हामीले यो पछि चाहिँ कसरी चाहिँ स्ट्रिम एजुकेसनलाई अगाडि लान सकिन्छ भन्ने सन्दर्भमा मिटिङमा थियौँ हामी। तर पनि यो अहिले भर्खरै हजुरले भने जस्तो प्राथमिक तहको अब अहिले लस भइरहेको अथवा अन्य तहको कक्षाको यो पढाइलाई यो क्षतिलाई पूर्ति गर्नको लागि कुनै कार्यक्रमहरू स्थानीय तहले सोचेको छ कि छैन, ल्याएको छ कि छैन भन्ने सन्दर्भ कुरा गर्दा अहिले ठ्याक्कै त्यो आएको छैन। अब सोच्ने परिस्थितिमा हामी छौँ र हामीले भन्छौँ पनि स्थानीय सरकारलाई अब हामी त्यो बाटोमा जानुपर्छ। विद्यालय विद्यार्थीहरूको शैक्षिक क्षति हुनु हुँदैन, उनीहरूको पढ्न पाउने नैसर्गिक अधिकारलाई सुनिश्चित गर्नुपर्छ। कक्षा कोठामा भौतिक रूपमै पढ्नुपर्छ भन्ने छैन, उनीहरू घरमै बसेर पनि उनीहरूको आफ्नो त्यो नैसर्गिक अधिकारलाई हामीले सुनिश्चित गर्नको लागि हाम्रा विकल्पहरू हामीले खोजिनुपर्छ, राज्यले खोज्नुपर्छ, स्थानीय सरकारले, प्रदेश सरकारले र संघीय सरकारले खोज्नुपर्छ। भौतिक रूपमा कक्षा चलाउने हो भने तुरन्त शिक्षकलाई खोपको व्यवस्था गर्ने हो भने फेरि भौतिक रूपमा कक्षा चलाउन पनि त्यति गाह्रो देखिँदैन भन्ने मलाई लाग्छ।
उहाँ हुनुहुन्थ्यो पब्लिक मावि सियारी रूपन्देहीका प्र दिलाराम खनाल, विद्यालयले गरेका प्रयास र आगामी बाटोका विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो।
बगिरहेको पानीमा हात भिजाउने, भिजेको हातमा मनग्गे साबुन लगाउने, हत्केलाको पछाडि औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तीमा 20 सेकेन्डसम्म राम्रोसँग मिच्ने, बगिरहेको पानीले राम्ररी हात पखाल्ने, सफा कपडा वा एक पटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने, नियमित रूपमा हात धुनुहोस्, खास गरी खाना खानुभन्दा अगाडि र सिगान पुछ्नु, खोक्नु, हाच्यौँ गर्नु र शौचालय जानु आदि गरिसकेपछि। यदि साबुन र पानी उपलब्ध छैनन् भने कम्तीमा 60% अल्कोहल भएको जीवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्नुहोस्। हात फोहोर छन् भने सधैँ साबुन पानीले हात धुनुहोस्।
कोरोनाबाट बचौ र बचाऊ, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
अब सुनौ नयाँ शैक्षिक सत्रका लागि स्थानीय तहहरूले के कस्तो तयारी गरेका छन् र शिक्षाको सवाललाई कतिको महत्व दिएको छ। शिक्षा पत्रकार समूहका केन्द्रीय उपाध्यक्ष कृष्ण मल्ल,
कोरोनाको जुन दोस्रो लहरको महामारी सँगै त्यस्तै लकडाउनको अवस्थामा छ, त्यसमा शिक्षा पनि लकडाउनको मारमा परिरहेको छ। जुन स्वास्थ्य चाहिँ पहिलो रूपमा जसले पनि अनुभव गरेको छ, दोस्रो रूपमा शिक्षाका त्यसरी प्रभावित भएको चाहिँ मैले देखेको छु। त्यसमा सरकारले जुन सरकारी तौरबाट हुनुपर्ने थियो जुन खालका पहलहरू, सिकाइलाई निरन्तरता दिने कुरा, सिकाइ सकेपछि चाहिँ त्यसलाई मूल्याङ्कन गर्ने कुरा, ती कुरामा चाहिँ सरकार केन्द्रित हुनु पर्थ्यो, त्यसरी सरकार लागेको देखिएन, जसको कारणले गर्दा बाल बालिकाहरू आफ्नो खालले सबैबाट व्यवस्थाको रूपमा चाहिँ बसिरहेको अवस्था देखिन्छ भने विद्यालय र स्थानीय तहका सरकारहरू पनि अलमलमा के गर्ने कसो गर्ने भन्ने अन्यलमै रहेको चाहिँ मैले देखिरहेको छु। यसले समग्रमा शिक्षाको जुन अवस्थाले चाहिँ बाल बालिकामा प्रत्यक्ष रूपमा चाहिँ
माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको क्षेत्राधिकार भित्र पर्छ। अहिले यो कोभिडको बेला हुन त यो महामारीको बेलामा सबभन्दा पहिला जोगिने कुरा महत्वपूर्ण स्वाभाविक रूपमा पनि हुन्छ, र अर्कोतिर बाल बालिकाहरू पढ्न पाउने अधिकारबाट वञ्चित भएका छन्, र पहिलो कोरोनाको संक्रमण हुँदाखेरि वैकल्पिक कक्षाहरू शिक्षण सिकाइहरू भएका थिए र अहिले त्यो पनि ग्याप छ। यसरी हेर्दाखेरि शिक्षाको विषयमा स्थानीय सरकार आफ्नो क्षेत्राधिकार भएको कुराहरूप्रति पनि त्यतिको गम्भीर नभएको हो कि, अथवा प्राथमिकतामा राख्छु भन्दा भन्दै पनि कोरोनाको कारणले गर्दाखेरि प्राथमिकतामा परेको छ तर पनि त्यसलाई व्यवस्थापन मात्रै गर्न नसकेको हो कि, के लाग्छ, के देख्नुहुन्छ यहाँले, छोटकरीमा बताइदिनुहोस् न।
शिक्षाको अधिकार तपाईँले जस्तो माध्यमिक तहसम्मको अधिकार स्थानीय तहलाई दिएको छ, त्यो सबैलाई जानकार भएकै विषय हो, तर त्यति हुँदा हुँदै पनि स्थानीय तहहरू त्यो अधिकार प्रयोग गर्न सक्ने क्षमताका छन् कि छैनन् भन्ने कुरा यस अहिलेको चाहिँ यो संक्रमण अवस्था छ, त्यो कोरोनाको महामारी छ, यसले पनि प्रश्न चिन्ह स्थानीय तहमाथि चाहिँ खडा गरेको छ। किनभने अघिल्लो चरणको जुन चाहिँ कोरोनाको महामारीमा थियो केही रूपमा प्रयासहरू भएका थिए, त्यसको 25% पनि जुन प्रयास यो पटक चाहिँ भएको देखिएन, र 5-10% मात्रै चाहिँ भएका कुराहरू एकदमै विरले मात्रै सुनिए पहिलो चरणमा चाहिँ भएका थिए। त्यसकारणले गर्दाखेरि यो अधिकारका कुरा गर्दाखेरि मेरा अधिकार हुन् भनेर चाहिँ सबैले माग्ने तर आफ्नो जिम्मेवारी पुरा गर्न नसक्ने र नसक्नुको कारणहरू ती पनि त्यसमा पनि छलफल गर्न सक्ने विषयहरू थिए होला। जस्तो शिक्षाकै कुरा गर्दाखेरि स्वास्थ्यका कर्मचारीहरू स्वास्थ्यतर्फ चाहिँ खटिए, सुरक्षाका कर्मचारीहरू सुरक्षातिर खटिए भने शिक्षाका कर्मचारीहरू शिक्षाको चिन्तनमा जस्तो बालबालिकाको सिकाइको चिन्तनमा चाहिँ खटिनु पर्ने थियो होला, त्यो घरमै बसेर पनि खटिन सकिन्थ्यो, भर्चुअल माध्यमबाट पनि सकिन्थ्यो, विभिन्न अरू माध्यमहरूबाट छलफलबाट अगाडि बढाउन सकिन्थ्यो, त्यो खालका प्रयासहरू छलफलहरू एक आपसमा पनि स्थानीय तहले गर्न सकेन, एकदमै दुःखद कुरा हो। यसप्रति चाहिँ स्थानीय तहलाई जुन खालको चिन्तन गराउनको लागि सामाजिक अभियन्ताहरूले पनि त्यो खालको चाहिँ दबाब दिने र त्यसमा गाइडलाइन गर्ने कामहरू चाहिँ जरुरी देख्छु भने, अर्कोतर्फ प्रदेश सरकार र संघीय सरकारले पनि स्थानीय तह अझै सक्षम भइसकेका छैनन् है, त्यस कारणले स्थानीय तहलाई गाइड गर्ने जिम्मेवारी हाम्रो अझै पनि छ भन्ने कुरामा चाहिँ बिर्सिन हुन्न भन्ने चाहिँ मलाई लाग्छ।
हजुर, हामी कुराकानी अन्तिममा छौँ, अन्तिममा कुराकानी गर्दै जाँदा अहिले बाल बालिकाहरू जुन कोभिड हुनुभन्दा अगाडि परीक्षाको तयारीमा बसिरहेका बाल बालिकाहरू 81 बन्द हुँदा र अहिलेसम्म उनीहरूको अन्यलता, अहिले पनि विद्यार्थीहरूको परीक्षा कहिले हुन्छ कसरी हुन्छ भन्ने एक खालको अन्यलता बाल बालिकाहरूमा छ र जसले गर्दा उनीहरूमा मनोवैज्ञानिक असरहरू परेको स्थिति पनि देखिन्छ। यस्तो अवस्थामा अहिले एसी वा आन्तरिक मूल्याङ्कनलाई आधार बनाउने भन्ने खालको कुरा पनि भएको छ, यसलाई यहाँ एउटा शिक्षा पत्रकार त्यसमा पनि शिक्षाको क्षेत्रमा विश्लेषकको रूपमा पनि यहाँले विश्लेषण गरिरहनु भएको हुन्छ, यसलाई कसरी लिनु भएको छ, के हुनु पर्थ्यो, छोटकरीमा बताइदिनुहोस् न।
खेती गरिसकेपछि स्याहार्ने बेला भन्छ हामीले, बाली थन्काउने बेला, त्यो अवस्थामा चाहिँ शिक्षाको शैक्षिक सत्र चाहिँ रहेको छ जुन बेला कोरोनाको महामारी बढ्यो दोस्रो लहरको, त्यस कारणले गर्दा अहिले पनि केही स्थानीय तहहरूले आन्तरिक मूल्याङ्कन गर्ने भनेर विद्यालयहरूलाई सर्कुलर गरिसकेको अवस्था छ भने धेरै जसो स्थानीय तहहरूले अहिले पनि माथिको लेखी भन्छ पत्र चाहिँ मेरो हातमा आइपुगेको छैन भनेको सुनेको थिएँ भन्ने खालको अरे अरे भन्ने कुरामै अल्मल लिएको चाहिँ अवस्था देखिन्छ। त्यस कारणले त्यो खालको अन्यलता हट्नु पर्ने थियो, त्यो अन्यलता हट्न चाहिँ सकेको छैन, त्यसको प्रमुख कारण भनेकै स्थानीय तहका शिक्षा र तपाईँको जनप्रतिनिधिहरूकै कुरा गरौँ, उहाँहरूको चाहिँ शिक्षाप्रति चासो नभएको र विद्यालय तहको जुन शिक्षाको अधिकार चाहिँ प्रयोग गर्नलाई चाहिँ त्यति इच्छुक नभएको, अप्ठ्यारो अवस्थामा चाहिँ इच्छुक नभएको भन्छु म, त्यो कारण हो भन्ने मलाई लाग्छ। अर्कोतर्फ चाहिँ यतिखेर बच्चाको लागि सहज रूपमा मूल्याङ्कन गर्ने कुरा एउटा कसरी गर्न सकिन्छ भन्ने खालले चाहिँ परीक्षा लिने भन्दा पनि मूल्याङ्कनको बाटो विभिन्न हुन सक्छन्, ती बाटोहरू चाहिँ अप्नाउनु पर्ने थियो। अनि अर्कोतर्फ के पनि गर्न सकिन्थ्यो भन्दा बच्चाको लागि सरल तरिका अप्नाउनको लागि परीक्षाको मोडेल के गर्न सकिन्थ्यो भन्दा केही क्वेसनहरू चाहिँ बनाउने, त्यो चाहिँ महामारीसँग सम्बन्धित हुने, कोरोनासँग सम्बन्धित हुने, कोरोना लाग्दाखेरि कसरी चाहिँ तपाईँको लक्षणहरू देखिन् होइन, त्यसको उपचारहरू कहाँ कहाँ पाएको रहेछ, यसको नसर्ने माध्यमहरू के हुन सक्थ्यो होला भन्ने खालको प्रश्नहरू बनाएर पनि स्वास्थ्यका हिसाबले पनि लिन सकिन्थ्यो होला। त्यस्तै सामाजिक अवस्थामा कस्तो खालको फरकहरू, सामाजिक रीतिरिवाजमा चालचलनमा चाहिँ कस्तो प्रभाव पराएको भनेर त्यो खालको चाहिँ प्रश्नहरू बनाएर हामीले घर घरमा बच्चाहरूलाई पठाउन सक्थ्यौँ होला। त्यसपछि आएर कोरोनाका टाइममा हल्ला चलेका कुराहरू के थिए होइन, त्यो हल्लाले कस्तो प्रभाव पराएको थियो भन्ने खालका कुराहरू पनि हामीले प्रश्नहरू बनाएर विभिन्न विषयसँग सम्बन्धित रहेर पनि हामीले मूल्याङ्कन गर्न सक्थ्यौँ होला। त्यो प्रश्नहरू घरमै पुर्याएर बच्चासँग पुर्याइदिएर कक्षागत रूपमा तहगत रूपमा चाहिँ प्रश्नहरू त्यो खालको निर्माण गरेर पनि हामीले बच्चालाई केही नम्बरहरू जस्तो 10 नम्बरको हुन सक्थ्यो अथवा 15 नम्बरको हुन सक्थ्यो अथवा 25 नम्बरको चाहिँ मूल्याङ्कन त्यसरी पनि गर्न सकिन्थ्यो होला। त्यो खालको चिन्तन चाहिँ स्कुलहरूमा
शिक्षकहरूमा, स्थानीय तहमा र शिक्षाका भौतिक जगतमा नै त्यो खालको चिन्तन चाहिँ भएन। त्यसको कारणले गर्दा बाल बालिकाहरू परीक्षा भनेर डराइरहेको अवस्था, सामाजिक रूपमा चाहिँ तर्सिरहेको अवस्था र मनोवैज्ञानिक रूपमा पनि आँकिरहेको अवस्था छ। त्यसलाई सहज गराउने काम शिक्षाको स्थानीय तहका जिम्मेवार व्यक्तिहरूले गर्नुपर्छ र त्यसको लागि सल्लाहहरू दिने काम पनि तपाईँ हामी जस्तो व्यक्तिहरूले गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।
उहाँ हुनुहुन्थ्यो शिक्षा पत्रकार समूहका केन्द्रीय उपाध्यक्ष कृष्ण मल्ल। विद्यालयले गरेका प्रयासहरू र बाल बालिकाहरूको समग्र अवस्थाको विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो। तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको मानव अधिकार शिक्षा रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ। अब लागौं बाल बालिकाको शिक्षाको सन्दर्भमा स्थानीय तहहरूले के कस्ता प्रयास गरिरहेका छन्। तिलोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरे,
अहिले मलाई जानकारी भए अनुसार सबै विद्यालयहरू नगरपालिकामा भएका 83 संस्थागत सामुदायिक विद्यालयहरूले आन्तरिक मूल्याङ्कन विधिबाट परीक्षाको अन्तिम तयारी गर्नुभएको छ र आउने 31 गते एकै दिन नगरपालिका भरिका विद्यालयको रिजल्ट सार्वजनिक गर्नुहुनेछ। त्यसैजना अभिभावकलाई हुनेछ, विद्यार्थीलाई हुनेछ। त्यसपछि हामीले अर्को सत्रको चाहिँ शैक्षिक सत्र भनेर संघीय सरकारले शिक्षा मन्त्रालयले असारदेखि लाग भने तापनि भौतिक रूपमा त्यसपछि पनि तत्काल असारमै सुरु हुन्छ, सुरु गर्न सकिन्छ जस्तो मलाई लाग्दैन। त्यसैसम्म अवस्था अब कुनै जिरो हुने सेटल हुने अवस्था भयो भनेदेखि त हामी चाहिँ हेरौँला। नभएदेखि अहिलेको अवस्थाबाट अहिले पनि केही संक्रमितहरू थपिएको आधारमा सारको पहिलो हप्तासम्म पनि विद्यालयहरू सञ्चालन हुने अवस्था देखिँदैन। त्यतिखेर अनलाइन विधिबाट विभिन्न कक्षाहरू सञ्चालन चाहिँ गरी नगरपालिका अगाडि बढ्नेछ। स्वयंसार नै सबै विद्यालयले तयारी गर्नुभएको छ। यो अन्तर्गत हामी अब विभिन्न परीक्षाहरूमध्ये एसईको परीक्षा पनि एसई बोर्डले भौतिक रूपमा नगर्ने आन्तरिक मूल्याङ्कन विधिबाट गर्ने भनेको चाहिँ छ र हामीले पनि योभन्दा पहिले नै कक्षा 8 परीक्षा पनि नगर स्तरीय परीक्षा लिने भएको हुनाले हामीले विशेष खालको तयारी गरेका थियौँ र कोरोना संक्रमण भइरहँदा त्यो परीक्षालाई पनि हामीले आन्तरिक मूल्याङ्कन विधिबाट नै सम्पन्न गर्ने गरी चाहिँ बढेको चाहिँ कुरा नै हो।
यहाँले धेरै कुराहरू जानकारी पनि गराउनु भयो। तिलोत्तमा नगरपालिका देशकै नमुना नगरपालिका पनि हो र यो वर्ष तिलोत्तमा नगरपालिका एउटा नमुना नगरपालिकाको रूपमा पुरस्कृत भएको नगरपालिकामा यहाँले भने जस्तै कोरोना संक्रमणको कारणलाई शिक्षालाई अलिकति वैकल्पिक रूपमा पनि हामीले केही निर्णयहरू गरेका छौं भन्ने यहाँले कुरा गरिरहँदाखेरि माध्यमिक शिक्षा तहसम्मको अधिकार स्थानीय सरकारलाई छ र कतिपय स्थानीय तहहरूमा त्यस्तो खालको जनशक्ति पनि छैन र जनशक्ति नहुँदाखेरि काम गर्न समस्या भएका कुराहरू पनि गुनासाहरू पनि आएका छन्। यो बीचमा प्रदेश सरकार र संघीय सरकारको समन्वय भइरहेछ, छोटकरीमा बताइदिनुहोस् न।
त्यसमा अब संघ प्रदेश र स्थानीय तहको समन्वय नभएको कारणले गर्दाखेरि शिक्षा क्षेत्र चाहिँ बिग्रिएको हो, बिग्रन सक्छ भन्ने मलाई लाग्दैन। सुरुको अवस्थामा अलिकति अन्यता थियो तर पछि त्यसलाई चाहिँ क्लियर फाइल चाहिँ हुँदै चाहिँ आयो र संविधान प्रदत्त अधिकारहरू आफ्नो ठाउँमा सबै तहहरूले चाहिँ प्रयोग गर्ने सन्दर्भमा हामी क्लियर चाहिँ छौँ। अर्कोतिर अब शिक्षक दरबन्दी नेपालीय विद्यालयहरूको अब विद्यार्थी संख्याको चाप चाहिँ छ र धेरै विद्यार्थीहरूलाई आन्तरिक स्रोतबाट सम्बन्धित विद्यालयले शक्ति म्यानेज गर्नपर्ने कर्मचारी चाहिँ व्यवस्थापन गर्नुपर्ने चाहिँ कुरा छ। त्यो नगरपालिकाले चाहेर पनि आन्तरिक स्रोत चाहिँ ती विद्यालयहरूलाई उपलब्ध गराउन सक्दैन, हामीलाई त चाहना हुनाउँदै पनि। त्यसको लागि चाहिँ संघीय सरकारले अवस्था अनुसारको चाहिँ दरबन्दी दिनुपर्छ, त्यसको लागि पनि चाहिँ गरिरहेका चाहिँ छौँ। एकातिर अर्कोतिर दरबन्दी निवारण गर्नपर्ने पनि आवश्यकता छ। हामीले विगत 6 महिनादेखि नै यसको प्र्याक्टिस चाहिँ गऱ्यौँ, त्यसलाई कार्यान्वयन गर्ने तयारीमा चाहिँ थियौँ। अहिले शैक्षिक सत्रबाट बैशाखदेखि नै लागू हुने गरी तिलोत्तमा नगरपालिका भरिकै सरकारी विद्यालयहरूको दरबन्दी निवारण चाहिँ गर्ने, कतिपय ठाउँमा शिक्षक संख्या चाहिँ बढी छन्, कतिपय ठाउँमा विद्यार्थी संख्याको आधारमा चाहिँ दरबन्दी कम भएको हुनाले केही संख्या चाहिँ त्यसबाट पनि यताउता गर्न सकिने भएको हुनाले आन्तरिक तयारी गरिएको थियो। त्यति त्यही बेला नै कोभिड सुरु भएको हुनाले यो तत्काल चाहिँ कार्यान्वयन गर्न सकिएको छैन। अब सम्भवतः शैक्षिक सत्र 7 सुरु हुने भनिएको छ, हामी त्यसलाई चाहिँ कार्यान्वयन चाहिँ गर्नेछौँ, थोरै राहत त्यसले चाहिँ दिनेछ। र अर्कोतिर संघीय सरकारले मलाई लाग्छ हाम्रो चाहिँ माग चाहिँ पुरा हुनेछ र आवश्यकता अनुसार चाहिँ शिक्षकको दरबन्दी चाहिँ पुरा हुनेछ, जसले गर्दाखेरि सहज ढङ्गले विद्यार्थीहरूको जुन आकर्षण अहिले सामुदायिक विद्यालयमा पनि चाहिँ बढेको छ। हिजो चाहिँ सबै विद्यार्थीहरू संस्थागत विद्यालय खोल्ने अवस्था थियो भने हामीले गरेको चाहिँ पर्याप्त शिक्षक विद्यार्थीहरूको सहयोगबाट एक खालको आकर्षण चाहिँ सामुदायिक विद्यालयपट्टि गराएका छौँ। विद्यालयहरूको भौतिक सुधार र अरू पठन पठानका चाहिँ विधिहरू शिक्षकहरूको चाहिँ नियमितता लगाएको कुराहरूमा नगरपालिकाले अभ्यास गरेको छ, त्यसले रिजल्ट पनि देखेको चाहिँ छ। सामुदायिक विद्यालयमा भनभन चाहिँ बढेको छ, दिवा खाजा लगाएका कार्यक्रमहरूले अत्यन्त प्रभावकारी कार्यक्रम चाहिँ आकर्षण चाहिँ गराएका छन् शिक्षा सङ्घीय क्षेत्रलाई। चालु वर्ष पनि हामीले शिक्षा क्षेत्रमा आएको एउटा विशेष खालको चाहिँ कार्यक्रमहरू चाहिँ कार्यान्वयन गरेका थियौँ र आउने आर्थिक वर्ष पनि स्वाभाविक ढङ्गले बजेट बनाउने तयारी पनि चाहिँ छन्। अहिले स्वास्थ्य क्षेत्रमा सबै तहले चाहिँ फोकस गर्नुपर्ने बाध्यकारी अवस्था बनेको छ, त्यसलाई अब तिलोत्तमा नगरपालिकाले विशेष खालको निर्णय चाहिँ लिनेछ अथवा नगरसभाले निर्णय चाहिँ गर्नेछ। सबै शैक्षिक क्षेत्र चाहिँ एउटा महत्त्वपूर्ण क्षेत्र भएको हुनाले पनि शिक्षा क्षेत्रको चाहिँ विकासको र सम्वर्धनको लागि पनि नगरपालिकाले विगतन जस्तै विगत कार्यक्रमहरूलाई निरन्तर पनि र सब कार्यक्रमहरू पनि चाहिँ राखेर अगाडि जाने तयारी गरिरहेका छन्।
उहाँ हुनुहुन्थ्यो तिलोत्तमा नगरपालिका रूपन्देहीका नगर प्रमुख वासुदेव घिमिरे पालिकाले गरेका प्रयासहरूका विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो। यिनै विषय वस्तुमा चर्चा परिचर्चा गर्दा गर्दै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि हामीलाई सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा राय सल्लाह सुझाव र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्रचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगंज। हामीलाई nepalganj@insec.org.np पनि पत्र पठाउन र facebook.com/insecradio पनि कमेन्ट लेख्न सक्नुहुन्छ। त्यस्तै रेडियो जागरण 93.6 MHz बुटुलमा पनि पत्र पठाउन सक्नुहुन्छ। आजलाई मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। प्राविधिक साथीहरू किशन बराल र सुदीप पहाडीलाई धन्यवाद दिँदै कार्यक्रम सञ्चालक मरिमा पिसीलाई पनि बिदा दिनुहोस्। नमस्कार।